नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2079 साल असोज 16 गते आइतबार, आश्विन शुक्ल पक्ष सप्तमी तिथि। तदनुसार अक्टोबर महिनाको 2 तारीक सन् 2022 नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्वाचन अधिकृतको कार्यालय स्थापना, बन्द सूची संशोधन आजसम्म शीर्षकमा छापिएको खबर हो। आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको कार्य शनिबारदेखि शुरू भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार असोज 20 गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्नेछन्। राजस्वका अनुसार आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेश गरिएको उम्मेद्वारको बन्द सूचीमाथि दलहरूले संशोधित सूची बुझाउन अब केही दिन बाँकी छ। आयोगले यही असोज 16 गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह गरिसकेको छ। आयोगले बन्द सूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज 4 देखि 9 गतेसम्म सूची पेश गर्न राजनैतिक दलहरूलाई आग्रह गरेको थियो। आयोगको आग्रह बमोजिम ती दलले असोज 10 देखि 16 गतेसम्म परिमार्जित सूची पेश गर्नुपर्नेछ। सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले 7 दिनभित्र संशोधन पेश गर्नुपर्ने आयोगका सचिव एवं उक्त प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत गोकर्ण मणि दुवाडीले बताउनुभयो। उक्त प्रणालीमा 68 दलले भाग लिएका छन्। संशोधित बन्द सूचीमा सूचीकृत कुनै उम्मेद्वारले आफ्नो नाम उम्मेद्वारको बन्द सूचीबाट फिर्ता लिन चाहेमा असोज 17 गते बिहान 10 बजेदेखि 12 बजेसम्म निवेदन दिने, सोही दिन दिउँसो 1 बजेदेखि 3 बजे जेसम्म उम्मेद्वारी फिर्ता बारे सम्बन्धित दललाई जानकारी दिने, असोज 20 गतेदेखि 22 गते 3 बजेसम्म उम्मेद्वारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेद्वार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ। यस्तै यही असोज 22 गते उम्मेद्वारको बन्द सूचीमा सूचना प्रकाशन गर्ने, असोज 23 गतेदेखि 29 गतेसम्म बन्द सूचीमा नाम समावेश भएका उम्मेद्वारको योग्यता सम्बन्धी दावी विरोधका लागि निवेदन दिने, असोज 30 गते दावी विरोधको निवेदनमाथि जाँचबुझ गरी निर्णय लिने, कात्तिक 8 गते बन्द सूचीबाट उम्मेद्वारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक 9 गते उम्मेद्वारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ। निर्वाचन अधिकृतको कार्यालय स्थापना, बन्द सूची संशोधन आजसम्म गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। झण्डै 2 महिनादेखि म्याराथन बैठक गर्दा पनि प्रतिनिधि सभा एवं प्रदेशसभाको सीट माँडफाँड टुंगो लगाउन नसकेको पाँच दलीय सत्ता गठबन्धनमा गडबड देखिएको छ। गठबन्धनको चौथो ठूलो शक्ति जनता समाजवादी पार्टीले सीट माँडफाँडका लागि भएका दबावमूलक गतिविधिप्रति असन्तुष्टि जनाउँदै अन्य दलसँग तालमेलको ढोका खुला गरेको छ। सकेसम्म गठबन्धन जोगाएर चुनावमा तालमेल गर्ने, सहमति नभएका ठाउँमा मित्रवत प्रतिस्पर्धा गर्ने, जुनसुकै दलसँग मिलेर चुनावमा जाने र आफ्नो शक्ति सुरक्षित गर्ने गरी जसपाले विकल्प खुला गरेको हो। पार्टी कार्यालयमा शनिबार बसेको कार्यकारिणी समिति बैठकले सकेसम्म गठबन्धनमै रहने र नभए अन्य दलसँग समेत तालमेलमा जाने गरी निर्णय लिएको छ। हामी गठबन्धनमा त छँदैछौ, तर अरू दलसँग पनि तालमेल गर्न विकल्प खुला गरेका छौं, जसपा अध्यक्ष उपेन्द्र यादवले भन्नुभयो। बैठकमा जसपा अध्यक्ष यादवले गठबन्धन र शीर्ष नेताबीच चुनावी तालमेलका विषयमा अहिलेसम्म भएका गतिविधि र प्रगतिबारे ब्रिफिङ गर्नुभएको थियो। कांग्रेसले धेरै सीटमा दावी गर्दा र अन्य दल व्यक्ति व्यवस्थापनमा केन्द्रित हुँदा सीट बाँडफाँडमा समस्या देखिएको यादवको भनाइ थियो। उहाँले सहमति जुटाउने कोशिश कायमै रहेको र सम्मानजनक अवस्थामा मात्रै बाँडफाँड हुने बताउनु भएको थियो। गठबन्धनमा गडबड़, सीट बाँडफाँडको छलफलप्रति जसपा असन्तुष्ट, सत्ता गठबन्धन बाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खोल्ने निर्णय कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ। सर्वोच्च अदालतको फैसला विपरीत पूर्व प्रधान न्यायाधीशहरूले सरकारी ढुकुटीबाट गाड़ी, इन्धन, चालक, कर्मचारी र सहयोगी सहितको सुविधा लिइरहेका छन्। मन्त्री परिषदका पचके निर्णयबाट सरकारले सबै पूर्व न्यायाधीशलाई गाड़ी, प्रति महिना 100 लिटर पेट्रोल, एकजना सहयोगी र नासु तहका कर्मचारी र निवास तथा अंगरक्षकका रूपमा सुरक्षाकर्मी खटाइरहेको हो। पूर्व राष्ट्रपति, पूर्व राजा, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख लगायत काले सरकार ढुकुटीबाट सुविधा लिइरहेकामा त्यसको सबैतिर आलोचना भइरहेको छ। सर्वोच्चकै फैसला विपरीत पूर्व प्रधान न्यायाधीशलाई सुविधा, मन्त्री परिषदको निर्णयबाट सर्वोच्च मार्फत गाड़ी, इन्धन, चालक, सहयोगी र कर्मचारी प्रधान, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपालीका महान चाड़ बड़ादशी नजिकिएसँगै यो पर्व मनाउन घर फर्कने क्रममा उपत्यकाबाट बाहिरिनेको संख्या वृद्धि हुँदै गएको छ। शनिबार मात्र झण्डै 19,000 सवारी साधनबाट 1,75,000 यात्रु उपत्यकाबाट बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि नवरात्रको छैठौं दिनसम्म स्थलमार्गबाट 5,00,000 भन्दा बढ़ी यात्रुले उपत्यका छाड़ेका छन्। दैनिक औसत 70,000 संख्यामा यात्रु उपत्यका बाहिरिने गरेकोमा आइतबारदेखि नवमीसम्म दैनिक 2,00,000 भन्दा बढ़ी यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको कार्यालयले जनाएको छ। काठमाडौँ ट्राफिक कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवधेश विष्टले उपत्यका छाड्ने यात्रुको संख्या वृद्धि भएसँगै उपत्यकामा चल्ने सार्वजनिक यातायातलाई समेत विभिन्न जिल्लामा पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। देशभर जम्मा 48,00,000 सवारी साधन दर्ता भएकामा 3,50,000 सार्वजनिक सवारी साधन रहेका छन्। मिनी बस र ठूला बसको संख्या झण्डै 1,20,000 छ। उक्त संख्या अपुग भएपछि साझा यातायात, महानगर यातायात तथा मयूर यातायातले समेत सेवा दिन थालेका छन्। यात्रुको चाप वृद्धि भएपछि यातायात व्यवस्था विभागले सोमबारदेखि रूट फ्री गरेको छ। यस अवधिमा जुनसुकै यात्रुवाहक बस जुनसुकै रूटमा गुड्न पाउनेछन्। ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार घटस्थापनाको पहिलो दिन सोमबार 8,904 सार्वजनिक तथा निजी सवारी साधनबाट 60,841 यात्रु उपत्यका बाहिर गएका थिए। दोस्रो दिन 9,162 सवारी साधन मार्फत 62,432, तेस्रो दिन 10,086 सवारी साधनबाट 71,763 जना, चौथो दिन 10,219 सवारी साधनबाट 74,362 जना तथा पाँचौं दिन शुक्रबार 84,087 जना यात्रुले उपत्यका छाडेका थिए। फूलपातीको दिनदेखि सार्वजनिक विदा शुरू हुने भएकाले आइतबारदेखि उपत्यकाबाट बाहिरिनेको संख्या 2,00,000 माथि पुग्ने र दशैंको अघिल्लो दिनसम्म झण्डै 18,00,000देखि 20,00,000 यात्रुले उपत्यका छाड्ने अनुमान गरिएको ट्राफिक कार्यालयले जनाएको छ। दशैंमा घर फर्किनेको लर्को गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यस वर्ष दशैंमा वर्षा हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा वर्षा हुने प्रक्षेपण गरेको छ। विभागका अनुसार अक्टोबर 2 मनसून बाहिरिने औसत समय हो। यस पटक सरदर भन्दा ढिला मनसून बाहिरिने भएको हो। मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन निकाल्दै नवमीको दिनदेखि मुलुकका विभिन्न स्थानमा मनसूनी वर्षा सक्रिय हुने जनाएको छ। हाल बंगालको खाड़ीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सधैं जाने क्रममा रहेकाले नवमीदेखि नेपालमा उक्त प्रणालीको प्रभाव पर्ने देखिएको विभागका मौसमविद सुदर्शन हुमागाईले बताउनुभयो। अक्टोबर लागिसक्यो, मनसूनी वायु अझै सक्रिय छ। हुमागाईले भन्नुभयो, मनसूनी प्रणाली भनेको हावाको प्रणाली हो। यो प्रणाली पूर्वबाट पश्चिमतिर सर्दै आउँछ। अहिले पनि पूर्वबाट पश्चिम हावा बहिरहेको छ। मनसून बाहिरिन अझै केही दिन लाग्छ। हिले दशैंको सम्भावना, नवमीको दिनदेखि नेपालमा प्रभाव देखिने र मनसूनी वर्षा सक्रिय हुने प्रक्षेपण कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी प्रसंगहरू। कोरोना बिर्साउने दशैं बजार, संक्रमण कमजोर हुँदै गएपछि यसपटक बसदेखि बजारसम्म खचाखच भीड़ देखिन्छ, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। अघिल्ला दुई वर्षका दशैंलाई कोरोना संक्रमणले डिस्टर्ब गर्यो। कोरोना संक्रमण फैलिएको पहिलो वर्ष त धेरैले हिडुल नै गरेनन्, यतिसम्म कि दशैंमा टीका थाप्न पनि नआउनु भन्दै आफन्तले सन्देश पठाए। बाँचे अर्को वर्ष दशैं मनाउला भनेर धेरै जसो घरभित्रै बसे। कोरोनाको त्यो अप्ठ्यारोमा हिडुल त भएन नै, बजारमा पनि उति साह्रो चहल पहल भएन, कारण कोरोना संक्रमणको त्रास अधिक थियो। संक्रमणले तर्साउँदा ढुक्कको यात्रा, भेटघाट र जमघट भएन। कोरोना संक्रमण फैलिएको पहिलो वर्षको दशैं धेरैले घरभित्रै मनाए। पोहोरको दशैं ताका कोरोना संक्रमण केही कम भए पनि अहिले जस्तो निष्फिक्री यात्रा भने भएन। कोरोना त्रासले गर्दा सकेसम्म भेटघाट गर्न नपरोस् भन्ने र भीड़भाड़बाट टाढा हुन खोज्ने धेरै भए। परारको तुलनामा पोहोरको दशैंमा केही बढ़ी हिडुल र भेटघाट बढ़ेको थियो, तर नागरिकमा त्रास भने कायमै थियो। परारको तुलनामा पोहोरको दशैं ताका सर्वसाधारणको हिडुल मात्र नभई बजारमा पनि केही चहल पहल बढ़ेको थियो। त्यसले कोरोनाको मारमा परेको व्यापार व्यवसायलाई पनि थोरै फस्टाउने अवसर दिएको थियो। तर यसपटक भने कोरोना संक्रमण शुरू भएपछिको सबैभन्दा बढ़ी चहल पहल युक्त दशैं बनेको छ। बजारमा किनमेल गर्नेको भीड़ छ। दुई वर्षसम्म ढुक्कले दशैं मनाउन नपाएका मानिस यसपटक टाढा टाढासम्म यात्रा गर्दैछन्। कोरोना बिर्साउने दशैं बजार, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। जुम्लाकी अजकला रोकाया छोराछोरीको पढ़ाईका लागि वीरेन्द्रनगरमा भाड़ाको कोठामा बस्छिन्। दशैंमा घर जान अजकला तीन दिनदेखि प्रयासरत छिन्। उनले शुक्रबारका लागि बसको टिकट काटेकी थिइन्। घर जान छोराछोरीसँगै शुक्रबार बिहानै बस पार्क पुगेकी उनी बस नचढ़ेर ढोकाबाटै फर्किन्। काउन्टरबाट एउटै सीट नम्बरमा चार पाँच जनालाई टिकट दिइएको रहेछ। अजकलाले भनिन्, छोराछोरीसँगै मुडामा बसेर जान सक्ने अवस्था रहेन, त्यही भएर पैसा फिर्ता मागेर आइतबारका लागि फेरि टिकट लिएकी छु। आइतबार पनि सीट पाउने नपाउने टुङ्गो छैन, घर जान टिकट पाउने मुस्किल, नागरिक दैनिकले नै अग्रपृष्ठमा छापेको छ। एक दुई पाँच दस बीस होइन, त्रिचालिस वर्षपछि दशैंमा रोटेपिङ हालिएको छ। काभ्रे पलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नम्बर दस मकैटारमा त्रिचालिस वर्षपछि रोटेपिङ हालिएपछि स्थानीयले बल्ल दशैं आएको भन्दै खुशी साटासाट गरेका छन्। यसअघि विक्रम सम्म 2036 दशैंमा रोटेपिङ हालेपछि सो कार्य रोकिएको थियो। त्यति बेला स्थानीय वीरबहादुर खत्रीले रोटेपिङ हाल्ने नेतृत्व गर्नुहुन्थ्यो। उहाँको निधन भएपछि रोटेपिङ हाल्न रोकिएको राजेन्द्र कुँवरले स्मरण गर्नुभयो। उहाँका अनुसार हरेक वर्ष रोटेपिङ हाल्ने कुरा गरिन्थ्यो, तर व्यवहारमा ल्याउन सकिएको थिएन। उहाँले भन्नुभयो, अहिले बनेपछि आफ्नो पुस्ताले रोटेपिङ कसरी बन्छ भन्ने कुरा नजिकबाट हेर्न पाएको छ। रूख काट्ने, चिरान गर्ने र रोटेपिङ हाल्ने काम पाँच दिनमा पूरा भएको उहाँ बताउनुहुन्छ। त्यति बेला बुवा हजुर बुवाले रोटेपिङ बनाएको हेरेर त्यसलाई स्मरण गर्दै रोटेपिङ बनाउन सफल भएको बताउनुभयो। त्रिचालिस वर्षपछि घुम्यो रोटेपिङ, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। राष्ट्रिय सड़क सञ्जाल नजोड़िएका केही पश्चिम हिमाली जिल्लामा हवाई जहाजको टिकट नपाउँदा यात्रु अलपत्र परेका छन्। नेपालगंज विमानस्थलबाट हुम्ला डोल्पा लगायतका हिमाली जिल्लामा जहाजको टिकट नपाउँदा दशैं तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिस अलपत्र परेका हुन्। जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाँच्ने भन्ने चिन्ता थपिएको यात्रुहरूको गुनासो छ। निजी एयरलाइन्सका हवाई जहाजले आफू खुसी टिकट वितरण गरिरहेको र बढ़ी पैसा दिनेलाई टिकट दिने गरेको उनीहरू बताउँछन्। नेपाल एयरलाइन्सले हाल नेपालगंजबाट हप्तामा दुई दिन मात्र दुर्गम पहाड़ी जिल्लामा उड़ान भर्दै आएको छ। यसै गरी तारा एयरको चार जहाज मध्ये एउटा जहाजले मात्र उड़ान गर्दै आएको, सीता एयरले माउन्टेन उड़ान गर्दै आएको र समिट एयरले मात्र उड़ान गर्दै आएकाले यो समस्या आएको उनीहरू बताउँछन्। निजी विमान कम्पनीहरूले हिमाली तथा पहाड़ी जिल्लामा उड़ानमा कमी ल्याएपछि हवाई यात्रुहरूलाई समस्या भएको हो। नियमित उड़ानका लागि सम्बन्धित निकायले नियमन गर्न जरूरी देखिएको सर्वसाधारणहरू बताउँछन्। जहाजको टिकट नपाउँदा सर्वसाधारण अलपत्र, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। पाँच महिनामा सरकारले करिब 1,000 भूमिहीन दलित र सुकुम्बासीलाई लाल पूर्जा वितरण गरेको छ, तर चुनावको मुखमा लाल पूर्जा बाँड्दा निर्वाचन प्रभावित हुने भन्दै निर्वाचन आयोगबाट निर्देशन आएपछि भदौ मसान्तदेखि भने जग्गा वितरण रोकिएको छ। राष्ट्रिय भूमि आयोगका सूचना अधिकारी जनकराज भट्टका अनुसार गत भदौसम्ममा 961 भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण गरिएको छ। राष्ट्रिय भूमि आयोगका सूचना अधिकारी जनकराज भट्ट भन्नुहुन्छ, गत 29 भदौसम्म 961 भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण गरिएको छ। निर्वाचन आयोगको निर्देशनपछि भदौ अन्तिमदेखि भने लाल पूर्जा वितरण रोकिएको छ। तोकिएको व्यवस्था बमोजिम आवास प्रयोजनका लागि शहरी क्षेत्रमा 130 वर्ग मिटर चार आना र ग्रामीण क्षेत्रमा 340 वर्ग मिटर एक कट्ठा जग्गाको लाल पूर्जा वितरण गरिन्छ। भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा बाँड्ने प्रयोजनका लागि गठित आयोगको संरचना भने खर्चिलो रहेको छ। जिल्लागत नियुक्तिले यसलाई बोझिलो बनाएको छ। केन्द्रीय तहमा सदस्य सचिव निजामती सहित 9 पदाधिकारी रहन्छन्। त्यसमा अध्यक्ष र उपाध्यक्ष, 3 विज्ञ, 3 सदस्य र 1 सहसचिव तहको सदस्य सचिव छन्। त्यस्तै 77 जिल्लामा समिति रहेको छ। चुनाव नजिकिएपछि रोकियो लाल पूर्जा वितरण, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। भक्तपुर सानोठिमी स्थित वैदेशिक अध्ययन अनुमति शाखाबाट घटस्थापना यता दैनिक 3-400 विद्यार्थीले विदेश अध्ययनको अनुमति पत्र एनओसी लिइरहेका छन्। दशैं नजिकिए पनि तीनदेखि 400 विद्यार्थीको भीड़ लागेको थियो। नवमी तथा टीकाको दिन समेत विदेश अध्ययनमा जाने टिकट रहेको भन्दै विद्यार्थीहरूले एनओसी लिएका छन्। वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख वासुदेव बोस्तीका अनुसार दैनिक एनओसी लिन आउने विद्यार्थीको संख्या ठूलो छ। उहाँका अनुसार बिहिबार मात्रै 394 जनाले एनओसी लगेका थिए। 134 जनाको आवेदन अस्वीकृत र 243 जनाको रद्द भएको छ। दशैं अघि सेवा सञ्चालन हुने अन्तिम दिन शुक्रबार 213 जनाले एनओसी लगेका छन् भने 47 जनाको अस्वीकार र 177 जनाको रद्द भएको छ। दशैं अगाडि शुक्रबार मात्रै कार्यालय सञ्चालन हुने भएकाले प्रक्रिया पूरा गरेका सबैलाई एकै दिनमा एनओसी जारी गरेको थियो। दशैंको मुखमा विदेश अध्ययनमा जानेको लर्को नयाँ पत्रिका दैनिकले नै अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले विदेश भ्रमणमा पारदर्शिता शीर्षकमा सम्पादकीय बनाएको छ। मुलुकका कतिपय क्षेत्रमा व्यथिति, अव्यवस्था तथा मनपरी प्रवृत्ति देखा परिरहेका छन्। यसले सुशासनमा गम्भीर असर परिरहेको छ। नियमित र अनुशासित हुनुपर्ने कतिपय विषय नियन्त्रण बिना नै चलायमान भएका जस्तो पनि देखिन्छ। यस अवस्थामा नचाहेर पनि दुर्घटना असम्यभावी हुन सक्छ, सजग र सचेत नहुँदा आउने प्रतिफल समेत हो। दुर्घटना मुलुक संघीय प्रणालीमा गइसकेपछि विभिन्न किसिमका प्रवृत्ति देखा पर्न थालेका पाइन्छन्। यसमध्ये प्रदेश तथा स्थानीय तहका पदाधिकारी तथा कर्मचारी आफू खुशी विदेश भ्रमण गर्ने प्रवृत्ति निकै मौलाएको देखिन थालेको छ। कार्यक्षेत्र नभएका कार्यक्रममा समेत विदेश भ्रमण गर्ने मोहमा उनीहरूको सहभागिता विभिन्न दृष्टिकोणबाट चिन्ता र चासोको विषय बन्नु स्वाभाविक नै हो। कतिपय त स्वयं न्यूमा देश बाहिरै बसेको समेत पाइन्छ। विदेश भ्रमणमा पारदर्शिता शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता नागरिक दैनिकले समृद्धिको यात्राको शुभकामना शीर्षकमा सम्पादकीय छापेको छ। महँगो डलर खर्च गरेर हामीले आफ्नै खेतबारीमा उत्पादन हुने वस्तु किनिरहेका छौं, अझ यस्तो स्थितिमा पनि प्रगति गर्न नसकेको भनेर चिन्ता गरिरहेका छौं। प्रकृतिले भाग्य दिए पनि आफ्नै कर्मले ठेलेका कारण हामी पछाडि परिरहेका छौं। समृद्धि यात्राको शुभकामना शीर्षकमा नागरिक दैनिकले सम्पादकीय बनाएको छ। यता राजधानी दैनिकले सुखमय बितोस दशैं शीर्षकमा सम्पादकीय छापेको छ भने कारोबार दैनिकले अर्थतन्त्रमा दशैंको योगदान शीर्षकमा सम्पादकीय बनाएको छ। शहरबाट ठूलो संख्यामा गाउँ जाने नेपालीको संख्या बढ़ेका कारण पछिल्लो समय ग्रामीण अर्थतन्त्रमा पनि दशैं खर्चले केही योगदान दिएको छ। अर्थतन्त्रमा दशैंको योगदान शीर्षकमा कारोबार दैनिकले सम्पादकीय बनाएको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू पछि अब बाँकी प्रसंग। ठेक्का टुङ्गिएन चामल आएन शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। टेण्डर प्रक्रिया नटुङ्गिदा यस वर्ष दशैं लाग्दासम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले उत्तरी गोर्खामा चामल ढुवानी शुरू गरेको छैन। चालू आर्थिक वर्ष शेरदेवासका लागि 3500 र माछा खोलाका लागि 500 क्विन्टल कोटा स्वीकृत भएको छ, तर ठेक्काको टुङ्गो नलाग्दा चालू वर्षको दुई महिनासम्म चामल ढुवानी हुन सकेको छैन। ठेक्काका सबै प्रक्रिया सकेर कार्तिक दोस्रो सातापछि चामल ढुवानी हुने कम्पनीका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ। वैदेशिक रोजगारीका क्रममा अंगभंग भई फर्किनेको संख्या बढ़दै गइरहेको छ। गत आर्थिक वर्षमा 274 जना कामदार अंगभंग भएर नेपाल फर्किएका छन्। आर्थिक वर्ष 2065-66 यता वैदेशिक रोजगारीको क्रममा अंगभंग हुनेको संख्या 2253 पुगेको छ। त्यस्तै अंगभंग हुने पनि सबैभन्दा बढ़ी पुरूष कामदारहरू छन्। वैदेशिक रोजगारीको क्रममा मृत्यु हुने नेपालीको संख्या 2000 नागेको छ। प्रदेश नम्बर 1 र 2 मृत्यु हुनेको संख्या तथा अंगभंग हुनेको संख्या बढ़िरहेको छ। यो संख्या वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार कल्याणकारी कोषबाट आर्थिक सहायता पाएका कामदारको संख्या मात्रै हो। यस आर्थिक वर्षमा बोर्डबाट आर्थिक सहायता नपाएका थुप्रै संख्यामा कामदारहरूले ज्यान गुमाएका तथा अंगभंग भएका हुन सक्ने अनुमान गरिएको छ। अंगभंग भए वैदेशिक रोजगारीबाट फर्किनेको संख्या बढ़दै नागरिक दैनिकले आर्थिक पृष्ठमा छापेको छ। उत्पादन अनुसार खपत बढ़ाउन नसक्दा यो वर्ष पनि विद्युत खेर जाने समस्याले निरन्तरता पाएको छ। नेपाल विद्युत प्राधिकरणले विद्युत खेर जाने समस्या नआउने बताउँदै आए पनि पछिल्लो समय दैनिक 200 मेगावाट विद्युत खेर गइरहेको देखिएको छ। गत वर्ष वर्षातमा दैनिक 500 मेगावाट विद्युत खेर गएको थियो। खपत नबढ़दा दैनिक 200 मेगावाट विद्युत खेर, दशैंमा दैनिक 12 करोड़को विद्युत खेर जाने अनुमान नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि बिदा हुन्छु। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।